यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाण्डौ तराई मधेश द्रुत मार्ग सड़क आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल। संसदमा पेश भएका अध्यादेशका सम्बन्धमा प्रतिनिधि सभा नियमावली अनुसार अगाडि बढ़ने प्रमुख राजनैतिक दलहरूको निर्णय। सहारा बचत सहकारीको रकम ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने चितवन जिल्ला अदालतको आदेश। क्यान्सर नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको 100% भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। र उत्तरी नाइजेरियाको एक इस्लामिक विद्यालयमा आगलागी हुँदा कम्तीमा 17 बालबालिकाको मृत्यु।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14*15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाण्डु तराई मधेश द्रुत मार्ग सड़क आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे जानकारी लिनुभएको छ। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डाक्टर युवराज खतेउडा, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितामा आयोजनाबारे छलफल भएको हो। छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको शुरूको बिन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखिको समस्या, आयोजना क्षेत्रमा पर्ने रूख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो। प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीय काम हुनेमा विश्वास व्यक्त गर्नुभयो। सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या समाधानको प्रस्ताव ल्याउन उहाँले आग्रह गर्नुभयो। द्रुत मार्ग कुल 70.97 किलोमिटर रहेको छ। 2,11,93 करोड़ लागतको सो सड़क आयोजना विक्रम सम्वत 2074 शुरू भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या लगायत चिया उद्योगलाई प्रवर्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति र चिया उत्पादक संघका प्रतिनिधिको हिजो ज्ञापन पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले औपचारिक र अनौपचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताउनु भयो। उहाँले नेपाली चियाको उचित बजार प्रवर्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिनुभयो। संसदमा पेश भएका अध्यादेश र ती अध्यादेशमाथि परेका अस्वीकारका प्रस्तावहरूका सम्बन्धमा प्रतिनिधि सभा नियमावली अनुसार अगाडि बढ़ने प्रमुख राजनैतिक दलहरूले निर्णय गरेका छन्। सभामुख देवराज घिमिरेले हिजो सिंहदरबारमा बोलाउनु भएको छलफलमा प्रमुख राजनैतिक दलका सचेतकहरूले नियमावली अनुसार नै अध्यादेशमाथिका विभिन्न प्रस्तावहरू अगाडि बढ़ाउन सहमति जनाउनु भएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आज बस्ने संसद बैठकका कार्यसूचीबारे छलफल भएको र आजको बैठकलाई प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्नुहुने लगायतका कार्यसूचीमा सहमति जुटेको बताउनुभयो। मुख्य सचेतक बर्तौलाले अध्यादेश र अध्यादेशमाथि परेका अस्वीकारका प्रस्तावहरूका बारेमा नियम अनुसार बैठक अघि बढ़ने र संसदमा पेश भएका 6 अध्यादेश पारित हुने बताउनुभयो।
अध्यादेश पारित हुने गरीको प्रक्रिया अगाडि बढ्छ, पहिलो कुरा त्यो विषय त्यही भए पनि अध्यादेश पारित हुन्छ। अरू कतिपय विषय विशेष गरी प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने कुरा गर्नुभएको छ, त्यो कुरा अब स्वाभाविक राम्रो कुरा भयो। सुन्ने समय विशेष समय लगायत केही विषय हुन्छ। सरकारको तर्फबाट माननीय स्वास्थ्य मन्त्रीले केही विषयहरूमा राख्ने भन्ने हाम्रो तयारी छ। अब छलफल अरू बाँकी छ, हाम्रो सरकारको तर्फबाट त्यो कुरा हुने भयो।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले एउटा अध्यादेशमाथि परेका अस्वीकारका प्रस्तावहरू एकै पटकमा निर्णयमा पुर्याउने गरी कार्यतालिका तय भएको जानकारी दिनुभयो।
संसदको बैठकको कार्यतालिकामाथि नै छलफल केन्द्रित थियो, खास गरी जुन अध्यादेशका बारेमा अस्वीकारका सूचनाहरू प्राप्त भएका छन्। अब हाम्रो नियमावली अनुसार एउटा अध्यादेशमाथि एकजना प्रस्तावक हुने, छलफलमा सबै विरोधको सूचना दिने अर्थात् चाहिँ अस्वीकारको सूचना दिनेहरूले बोल्ने, आफ्नो प्रस्ताव राख्ने, पछि मन्त्रीले जवाफ दिने, अनि चाहिँ त्यो एउटा प्रस्तावलाई निर्णयार्थ एकपल्ट प्रस्तुत गर्ने त्यही निर्णयमा।
बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरूबीच सहमतिबाट नियमानुसार अघि बढ़ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो।
प्रतिनिधि सभा नियमावलीले भने अनुसार राजनीतिक पार्टीहरूबीच सहमति गरेर त्यसमा आफ्ना कुरा राख्ने, त्यसले निर्णय प्रस्तुत गर्ने भन्ने विषय टुङ्ग्याएको छ एउटा कुरा। अरू कुराहरू अब हाउसलाई अझ कानून निर्माण प्रक्रियामा कसरी गतिशील र प्रभावकारी बनाएर लाने भन्ने विषयमा छलफल भयो।
सभामुख देवराज घिमिरेले यही माघ 18 गते प्रतिनिधि सभाको बैठकमा पेश भएका अध्यादेशहरूमाथि धेरै अस्वीकारका सूचनाहरू दर्ता भएपछि राजनीतिक दलहरूबीचको सहमतिका आधारमा अघि बढ़न प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया सहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेत तकहरूको सहभागिता रहेको थियो। चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ। लामिछाने विरूद्ध परेको सहारा बचत सहकारीको रकम अपचलनको थुनछेक बहस हिजो नसकिएपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाएको हो। लामिछाने विरूद्ध सहारा चितवन बहुद्देश्य सहकारी संस्थाको रकम ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। लामिछानेको मुद्दा हेर्दा हेर्दैमा रहेकाले आज बिहान 10 बजे अदालतमा उपस्थित हुनुपर्ने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहितलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणको विषयमा मुद्दा नचलाउने गरी चितवन जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरे को अभियोग पत्रमाथि अध्ययन गर्न छानबिन समिति गठन भएको छ। सहारा चितवन बहुद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको अभियोगमा रासोपाका सभापति लामिछाने सहित 32 जना विरूद्ध अभियोग पत्र दायर गरिएको थियो। आर्थिक अपचलन आरोप लागेको म्याग्दीको बेनी नगरपालिका 8 रहेको कुमारी बहुद्देश्य सहकारी संस्था लिमिटेडलाई प्रहरीले सील गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार बिहान कुमारी बहुद्देश्य सहकारीका पूर्व उपाध्यक्ष तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख बेनी नगरपालिका 1 रत्ने चौरका 36 वर्षीय राजकुमार थापा लगायत 5 जनालाई प्रहरीले गिरफ्तार गरेको थियो। प्रहरीले हिजो सहकारी संस्थाको बेनी नगरपालिका 8 बैंक रोडमा रहेको कार्यालय सील गरेको हो। थप अनुसन्धान गर्न सहकारी सील गर्नुका साथै जिल्ला अदालतबाट 5 दिनको म्याद थप गराइएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो। पाठ्यपुस्तक छपाई बिक्री वितरण गरेर शैक्षिक तथा साहित्यिक इतिहास बनाएको साझा प्रकाशन बन्द हुने अवस्थामा पुगेको छ। कर्मचारीले झण्डै 2.5 वर्षदेखि तलब पाएका छैनन् भने साझाका सबै कामहरू प्राय ठप्प रहेका छन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कुनै बेला छपाईका लागि एकछत्रता कायम रहेको पुरानो प्रकाशन संस्था साझा प्रकाशन यतिखेर चर्चाबाट बाहिर छ। 1970 गोर्खा भाषा प्रकाशनी समितिको नाममा शुरू भएको साझा प्रकाशन 1990 नेपाली भाषा प्रकाशनी समिति हुँदै 2021 सालदेखि साझा प्रकाशनको नामबाट सञ्चालन हुँदै आएको छ। साझा प्रकाशनमा सरकारको 60% शेयर लगानी रहेको छ भने बाँकी 40% शेयर साहित्यकार, पत्रकार, शिक्षा सेवी सहित सर्वसाधारणको छ। पाठ्यपुस्तक छपाईदेखि चर्चित साहित्यिक कृतिहरू समेत प्रकाशन गर्दै आएको साझाले 2039 सालदेखि नियमित रूपमा गरिमा पत्रिकाको प्रकाशन गर्दै आएको थियो। हाल आएर ती सबै इतिहास जस्तै भइसकेका छन्। श्रष्टाहरूलाई तानी र अनि साझा प्रकाशन केही वर्षदेखि लगभग कोमामा पुगेको अवस्थामा छ। कर्मचारीले 2.5 वर्षदेखि तलब पाएका छैनन् भने प्रकाशनका सबै काम बन्द भएर सफाई मिसिनमा खिया परेको अवस्था छ। साझा प्रकाशनका देशभर रहेका 13 बिक्री कक्षहरू पुराना साहित्यिक कृतिहरू फाटाफुट बेचेर दिन कटाइरहेका छन्। देशैभर भएका साझाका भवन तथा जग्गाहरू पनि अल्पत्रै अवस्थामा छन्। निमित्त महाप्रबन्धक भेषराज घिमिरे साझा प्रकाशन काम गर्ने अवस्था नभए बन्द गरिदिन सरकारलाई सुझाव दिनुहुन्छ।
साहित्यिक पुस्तक बेचेर संस्था सर्भाइभ हुने अवस्थामा छैन। हाम्रो त अवस्था अलिकति दयनीय नै अवस्था सिर्जना भएको छ। के संस्था यसरी चल्नु हुँदैन भन्ने मेरो मान्यता हो।
संचालक समितिले पनि साझा प्रकाशनको गाडी सुविधा लिएर देश देशान्तर सैर गर्ने बाहेक खासै काम गर्न नसकेको कर्मचारीहरूको गुनासो छ। पूर्व अध्यक्ष डाक्टर विजय सुब्बा आफ्नो कार्यकालमा भरपूर पहल गरे पनि साझा प्रकाशनलाई लयमा ल्याउन नसकेको स्वीकार गर्नुहुन्छ।
मन्त्रालयहरूसँग पटक पटक अनुरोध गर्यौं, सरकारले ध्यान नदिने हो भने साझा प्रकाशनलाई बन्द गर्नुपर्छ।
कुनै बेला विद्यालय तहका पाठ्य पुस्तकदेखि लेखकका कृतिहरू छाप्न 24 घण्टा चल्ने प्रेस बन्द छ। प्रकाशनको यति लामो इतिहास बोकेको साझा प्रकाशनको साख जोगाउन 60% योगदान रहेको सरकारी तवरबाट समाधान आवश्यक देखिन्छ भने शेर सदस्यका रूपमा रहेका लेखक पत्रकार तथा प्रकाशकको पनि सकारात्मक हस्तक्षेपकारी दायित्व हुनुपर्दछ।
झोलुङ्गे पुल निर्माणमा संलग्न 2 कामदार सुर्खेतको भेरी नदीमा बेपत्ता भएका छन्। हिजो बराहताल गाउँपालिका 4 स्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न 2 कामदार भेरी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा रूकुम पूर्वको सिस्ने गाउँपालिका 2 24 अनिल घरती र 18 अर्जुन झाँक्री मगर रहेका छन्। हिजो बराहताल गाउँपालिका 4 र पञ्चपुरी नगरपालिका 10 चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा उनीहरू नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिनुभयो। बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालित गरिएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आगामी आर्थिक वर्षबाट नमूनाका रूपमा बाँदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने गरी व्यवस्थापकीय कार्य गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले आवश्यक उपकरण सहितको भौतिक संरचना तयार गरी नीतिगत निरन्तरता सहित बन्ध्याकरण कार्यक्रम सञ्चालनका लागि व्यवस्थापकीय कार्य गर्न वन तथा वातावरण, अर्थ र कृषि मन्त्रालयलाई निर्देशन दिएको हो। समितिको हिजो बसेको बैठकले बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा रहेका कानूनी तथा नीतिगत समस्या सम्बन्धी विषय 15 समितिमा पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। निर्वाचन आयोगले संविधान संशोधनबाट मात्रै निर्वाचन प्रणालीमा संशोधन गर्न उपयुक्त हुने धारणा राखेको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजो बसेको बैठकमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रणाली कस्तो हुने भन्ने राजनैतिक विषय भएको र संविधान संशोधनद्वारा मात्र परिमार्जन गर्न सकिने हुँदा वृहत अध्ययन गरेर सहमतियुक्त धारणासहित निर्वाचन प्रणाली संशोधन गर्दा उपयुक्त हुने प्रश्न पार्नुभयो। बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान संशोधन मात्र निर्वाचन प्रणाली को विकल्प नभई वर्तमान प्रणालीभित्र कानूनी संरचनागत र प्रक्रियागत सुधार गर्न सकिने विषयतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिनुभयो। बैठकमा सहभागी सांसदहरूले विद्युतीय निर्वाचन प्रणालीमा जानुपर्ने, महिला प्रतिनिधित्व वृद्धिलाई सुनिश्चित गर्नुपर्ने, निर्वाचन आचार संहितालाई दृढ़ताका साथ कार्यान्वयन गर्न गराउन सुझाव दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पूरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्न निर्देशिका लागू गरेको छ। 90% भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने यसअघिको व्यवस्थामा संशोधन गर्दै मन्त्रालयले सुर्ती तथा चुरोट लगायतका पदार्थको अगाडि र पछाडिको 100% भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका लागू गरेको हो। विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कट स्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा शुरू गरेको हो। विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अरियाल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले संयुक्त रूपमा श्रम स्वीकृति प्रदान गरी सेवा शुभारम्भ गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्य पहाड़ी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रूकुम जोड़िएको छ। पाँच थरको चिवा भन्ज्याङबाट बैतडीको झुलाघाटसम्म 1879 किलोमिटरमा फैलिएको लोकमार्ग अन्तर्गत बागलुङमा 135 किलोमिटर पर्दछ। विक्रम सम्बत 2064 शुरू भएको आयोजनाको बागलुङ खण्डमा हालसम्म 90% काम सम्पन्न भएको छ। आयोजना शुरू भएको 17 वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा लोकमार्ग छेउछाउका बस्तीका बासिन्दा समस्यामा रहेका छन्। करिब 90% काम सकिएकाले बाँकी यथाशीघ्र सम्पन्न हुने मध्य पहाड़ी लोकमार्ग कार्यालयले जनाएको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिकामा पानीको आपूर्ति सहज बन्दै गएको छ। हेटौडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक उपमहानगरभित्र 3,70,00,000 लिटर खानेपानी उत्पादन गरेपछि आपूर्ति सहज बन्दै गएको हो। मनाङ जिल्लाको नासो गाउँपालिका वडा नम्बर 5 र 6 जोड्ने मोटरेबल पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ। मोटर तार्न र आवत जावत गर्न साँघु बनाएर चल्नुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन्। नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङले 8 वर्ष अघि पक्की पुल बनाउन ठेक्का लागिसकेको भए पनि ठेकेदार कम्पनी बेपत्ता भएपछि रोकिएको बताउनुभयो। ठेकेदार कम्पनीसँग पटक पटक बैठक बस्दा पुल निर्माण पूरा गर्ने प्रतिबद्धता जनाए पनि काम नभएको अध्यक्ष गुरूङले जानकारी दिनुभयो। उत्तरी क्षेत्रबाट भोजपुर संखुवा सभालाई जोड्ने अरूण नदीको सतीघाटमा फेरी सञ्चालनले स्थानीयलाई केही राहत मिलेको भए पनि बाढ़ी आउँदा र नदीमा बेसरी हावा चल्दा फेरी बन्द हुने अवस्थाले बेला बेलामा समस्या आउने गरेको छ। अरूण नदीमा पक्की पुल निर्माण हुने भनिए पनि अझै पुल निर्माण हुन सकेको छैन। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
उत्तरी क्षेत्रबाट भोजपुर र संखुवा सभालाई जोड्ने अरूण नदीको सतीघाटमा फेरीको सहायताले स्थानीयले नदी तर्दै आएका छन्। यहाँ पक्की पुल निर्माण नहुँदा वैकल्पिक उपायको रूपमा फेरी सञ्चालन गरिएको हो। अहिले यही फेरीबाट सवारी तथा ढुवानीका साधन तारिँदै आएको छ। फेरी सञ्चालनले केही सस्ता भए पनि यहाँको समस्यालाई पूर्ण रूपमा समाधानका लागि पक्की पुलको आवश्यकता रहेको स्थानीयको भनाइ छ। स्थानीय नवीन कार्की र दिपेन्द्र श्रेष्ठ:
पुल नबन्दाखेरि भनेको चाहिँ तपाईँको बिमारीदेखि लिएर यहाँ देखिए कुरा चाहिँ सुत्केरी देखा लाग्यो। अब मर्न लागेको मान्छेले नआउँदै बाटै मर्छन्। राष्ट्रिय स्तरले अलिकति पहल गरेर एउटा यो अरुण पुल बनाउँदाखेरि धेरै सहज हुन्छ। यो
बाढी त ठुलो भइहाल्यो, यहाँ ठुलो हावा चल्यो भने फेरि बन्द हुन्छ, ठुलो हावा चल्यो भने फेरि घुमाइदिन्छ, त्यही हो समस्या।
यहाँ 2076 सालबाट फेरि सञ्चालनमा आएको हो। विभिन्न प्राविधिक समस्याका कारण यो पनि बेला बेलामा बन्द हुने गरेको छ। त्यो सँगै पानीको बहाव बढेपछि भने फेरि पूर्ण रूपमा नै बन्द हुने गरेको छ। नियमित रूपमा भने करिब 6 देखि 8 महिना फेरि सञ्चालन हुने गरेको छ। नदी पार गराउनको लागि बिहान 7 बजेदेखि बेलुका 10 बजेसम्म फेरि सञ्चालन हुने गरेको छ। फेरीले केही सहजता भए पनि पक्की पुल नहुँदा धेरै समस्या रहेको वडा नम्बर 6 का वडाध्यक्ष सुमन विश्वनके बताउनुहुन्छ।
संघ सरकारले सतीघाटको पुललाई पनि टार्गेट गर्दा पुल बनाइदिएदेखि धेरै नै राम्रो हुनेथ्यो। दिङलावासीलाई भोजपुर र संघ सभा जोड्ने पुल, हामी भोजपुरवासी पनि अब राजधानीसम्म पुग्नलाई सहज तरिकाले पुगिन्थ्यो।
फेरि सञ्चालनले नागरिकलाई तत्कालीन रूपमा केही सहजता भए पनि सतीघाटमा पक्की पुलको खाँचो रहेको कोशी प्रदेश सभाका सांसद विनोद बान्तावाले बताउनुभयो।
यो उत्तरी भेकको जनतालाई सहज तरिकाले यात्रा गर्नको निम्ति हामीले बेसी धेरैभन्दा धेरै चाहिँ चाँडो पुलकै हामीले व्यवस्थापन गर्नुपर्छ, पुलकै निर्माण गर्छ। पुल कदमीहरू भइरहेछन्, कुरा गरिरहेछौँ। राज्यको बजेट सानो छ, पहल कदमी हामीले गरिरहेका छौँ।
यहाँ पक्की पुल निर्माणमा राज्य गम्भीर बन्न आवश्यक रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा आयोजित कांग्रेस जिल्ला सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि अभिमुखीकरण कार्यक्रम हिजो समापन भएको छ। कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा 2 दिनसम्म चलेको अभिमुखीकरणको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो। कार्यक्रम समापन गर्नुहुँदै प्रशिक्षण विभाग प्रमुख पूर्ण बहादुर खड्काले प्रशिक्षणपछि अब नयाँ संकल्प आत्मविश्वास उत्साह दृढ़ताका साथ पार्टीलाई अघि बढ़ाउन कार्यकर्तामा जानुपर्ने सुझाव दिनुभयो। यसैबीच कांग्रेसले जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका 2081 तयार गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर सरकारले मौजूदा कानून सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको बताउनु भएको छ। भक्तपुरमा हिजो आयोजित रफत संचार क्लबको 15 वार्षिकोत्सव कार्यक्रममा मन्त्री गुरूङले सरकारले संवैधानिक व्यवस्था अनुरूप नै अध्यादेश जारी गरेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक सञ्जालले अराजकता फैलाएको भन्दै नियमन गर्न मन्त्रालयमा गुनासो आउने गरेको बताउनु भएको छ। सरकारले अराजकता रोकथाम गर्न र सभ्य समाज निर्माणका लागि सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याउन लागेको उहाँले जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कार्यरत 5 सेवा निवृत्त कर्मचारीहरूलाई सम्मान गरिएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा हिजो आयोजित विदाई तथा सम्मान कार्यक्रममा इन्जिनियरिङ महाशाखाका उपनिर्देशक पुरूषोत्तम मानन्धर, प्राविधिक अधिकृत मोहन काफले, प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेशका प्राविधिक अधिकृत पुष्पराज बराल, टाइपिस्ट भरत सिलवाल र कार्यालय सहयोगी चुडामणि पाण्डेयलाई सम्मान गरिएको हो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सेवानिवृत्त कर्मचारीहरूले संस्थामा पुर्याउनु भएको योगदानको प्रशंसा गर्नुहुँदै आगामी दिनमा पनि संस्थालाई उहाँहरूको खाँचो पर्ने आवश्यकता औल्याउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले सेवानिवृत्त कर्मचारीहरूले संस्थामा रहँदा गर्नुभएको कार्यको प्रशंसा गर्नुहुँदै आगामी दिनमा पनि संस्थालाई आवश्यक परेमा सहकार्य गरेर अगाडि बढ़न सेवानिवृत्त कर्मचारीहरूलाई आग्रह गर्नुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको विकासक्रमलाई अगाडि बढ़ाउन सेवानिवृत्त कर्मचारीहरूको भूमिका उदाहरणीय रहेको उल्लेख गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी नाइजेरियाको एक इस्लामिक विद्यालयमा आगलागी हुँदा कम्तीमा 17 बाल बालिकाको मृत्यु भएको छ। अन्य कैयौं विद्यार्थीहरू घाइते भएका र उपचारका लागि जामफारा राज्यको कौरन नमोदा शहरको स्वास्थ्य केन्द्रमा लगिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बालबालिका सुतिरहेका बेला राति नजिकैको घरमा आगो लागेको र विद्यालयसम्म फैलिएको अनुमान गरिएको छ। अधिकारीहरूले आगलागीको यकिन कारणबारे अनुसन्धान भइरहेको बताउँदै घाइतेहरूको उपचार भइरहेको जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चिया उत्पादक उद्योगी तथा व्यवसायीहरूले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। प्रादेशिक चिया समन्वय समिति कोशी सहित झापा र इलामका चिया उत्पादक संघका प्रतिनिधिहरूले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै त्यस्तो माग गर्नुभएको हो। ती संस्थाहरूले नेपालमै चियाको अक्सनका लागि केन्द्र सञ्चालन गर्न, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत आपूर्ति र महसुलको प्रबन्ध गरिनुपर्ने लगायतका माग प्रधानमन्त्री समक्ष राखेका हुन्। चिया उत्पादकहरूको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या लगायत चिया उद्योगलाई प्रवर्धन र प्रोत्साहन दिने विषयमा सरकारले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो। प्रधानमन्त्री ओलीले नेपाली चियाको उचित बजार प्रवर्धन र विस्तारमा ध्यान दिन उद्यमीहरूलाई सुझाव दिनुभयो। प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक 6 अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकोमा हाल भारत सरकारबाट नेपाली चिया अनिवार्य भारतीय अक्सन मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकोले त्यसबाट नेपाली उद्योगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यान आकर्षण गराउनुभयो। केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रदेखि स्थानीय तहसम्म नै समन्वय र सहकारी हुनुपर्नेमा जोड़ दिएको छ। अर्थ मन्त्रालयमा बुधबार सम्पन्न बैठकमा सहभागीहरूले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरू बीच प्रभावकारी समन्वय र सहकारी हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा समितिका संयोजक उप उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भन्सार बिन्दु वरपरका साथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासी पैठारी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभयो। बैठकमा अर्थ सचिव डाक्टर राम प्रसाद घिमिरेले आयात निर्यात हुने वस्तुको अवस्था, वर्गीकरण र प्रयोग लगायतका विषयमा विभिन्न निकायहरू बीचको बुझाइमा एकरूपता हुनुपर्नेमा जोड़ दिनुभयो। आन्तरिक राजस्व कार्यालय वीरगंजले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा 4,20,69,00,000 राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षको 6 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा 1,04,37,00,000 बढी राजस्व संकलन गरेको जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल त्रिकोणात्मक T20I सिरिजमा बुधबार नेदरल्याण्डसँग पराजित भएको छ। नेपाल 10 विकेटले पराजित भएको हो। सिरिजमा नेपालको यो लगातार 5 हार हो। 146 रनको लक्ष्य नेदरल्याण्डले 19.4 ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। नेपालले 7 बलरको प्रयोग गरे पनि कुनै विकेट लिन सकेन। त्यसअघि किर्तिपुर त्रिवी मैदानमा नेपालले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 145 रनको युगफल तयार पारेको थियो। नेपालका लागि पूजा नटआउट रहँदै सर्वाधिक 62 रन जोडिन्। कप्तान इन्दु वर्माले 39 रन जोडिन्। नेदरल्याण्डसँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ। 5 खेलमा 6 अङ्कका साथ नेदरल्याण्ड तालिकाको दोस्रो स्थानमा छ। 5 खेलमा अङ्कविहीन नेपाल तालिकाको पुछारमा छ। सिरिजमा नेपाल नेदरल्याण्ड थाइल्याण्डको सहभागिता छ। सबै टोली एक आपसमा 3 खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा छ। विभागीय टोली नेपाल एपीएफ क्लब विरूद्ध 2-0 गोलको जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब आहारा पोखरा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मच्छिन्द्रलाई जित दिलाउन आदित्य साके र स्टिफन कमहालले गोल गरे। अब मच्छिन्द्रले सेमी फाइनल प्रवेशका लागि 3-4 क्लबको सामना गर्ने।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 7.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डौ उपत्यकामा सूर्योदय अघि बिहान 6:48 भयो भने सूर्यास्त भरे साँझ 5:39 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाण्डौ तराई मधेस द्रुत मार्ग सड़क आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल। संसदमा पेश भएका अध्यादेशका सम्बन्धमा प्रतिनिधि सभा नियमावली अनुसार अगाडि बढ़ने प्रमुख राजनैतिक दलहरूको निर्णय। सहारा बचत सहकारीको रकम ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने चितवन जिल्ला अदालतको आदेश। क्यान्सर नियन्त्रणका लागि सुर्तिजन्य पदार्थको 100% भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। र उत्तरी नाइजेरियाको एक इस्लामिक विद्यालयमा आगलागी हुँदा कम्तीमा 17 बालबालिकाको मृत्यु। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।